cocaína.
Sos un huevo, ¿no?
Uy, ¿cuánto caíe, na?
¿Cuánto está, chavo?
¿Qué es eso?
¿Cuánto caíe, na? ¿Cuánto te acó?
Assalamu alaikum, Sameen. प्रोग्राम है कुछ तो कहिए, मैं हूँ आपकी मेज़बान शहनाज अज़ीज़, प्रोड्यूसर हमारी गुलरुख हैं और इंजीनियर हैं कर्टिस बैनम। तो इससे पहले कि प्रोग्राम शुरू करें, आप में से जो फेसबुक पर जाते हैं वो देख चुके होंगे, बहुत खुश होंगे हमारे आज के मेहमान के बारे में पढ़कर।
यहाँ भी होगा वहाँ भी होगा, अब तो सारे जहाँ में होगा, क्या मेरा ही जलवा। जवानी छुपाओ ईरानी, कमारों को कितना सताओ ईरानी, कभी तो किसी की दुल्हनिया बनोगी, मुझसे शादी करोगी।
सोने लग दे मैनू, सोनी ते नख दे, सोने लग दे, सोनी ते नख दे, सोने लग दे मैनू, सोनी ते नख दे, सोने लग दे।
मैं काम करके भूल जाता हूँ, हर तरफ मेरा जलवा, लगन लगी फिरता रहूं दर बदर। एक गाना ऐसा है जिसके बिना कोई शादी नहीं होती, मुझसे
शादी करोगी।
शेर पेश करता हूँ कि बचपन में मेरी माँ ने बड़ा काम कर दिया, दिल से गुरूर छीन कर इखलास भर दिया, केवल मोहब्बत है अपने पास और कुछ नहीं है। माँ पे एक शेर और पेश कर रहा हूँ कि दौलत कमाले जितनी भी इज्जत तो भूल जा, दौलत कमाले जितनी भी इज्जत तू भूल जा, नौकर है घर में चार छे माँ की जगह नहीं, नौकर है घर में चार छे माँ की जगह नहीं। और आजकल जो देश में हालात हैं, आदमी सड़क पे कहता है चार दिन में ये कर दो वरना इंजन कर दूंगा। बातें तो करते हैं सभी अमनो अमान की, बातें तो करते हैं सभी अमनो अमान की, बापू कहाँ से आएगा इन गांधियों के बीच।
तो सामीन, बहुत ही मकबूल फिल्मों के कहानीकार, गीत लिखने वाले, और इसके साथ ही इन्होंने वैसे भी बहुत अच्छे शायर हैं जो आलमी मुशायरों में शिरकत करते रहते हैं। आप में से बहुत से उन्होंने सुना होगा। जलीस शेरवानी साहब बम्बई से हमारे साथ हैं। अस्सलाम वालेकुम जलीस साहब।
वालेकुम अस्सलाम, कैसा मिजाज?
बिल्कुल ठीक ठाक, और बहुत शुक्रिया आपका। और मुझे पता है कि आपकी बड़ी मसरूफ़ ज़िंदगी है, तो कहीं इस वक्त आपके पीछे काफ़ी आवाज़ें हैं, तो कहाँ हैं इस वक्त आप?
मैं दरअसल एक कैफे में बैठा हुआ हूँ। मैंने कोशिश ये की है कि ऐसा कोना पकड़ लूँ जहाँ आवाज़ें ना हो, शोर शराबा ना हो, लेकिन कैफे तो कैफे है, आप जानती हैं।
जलील साहब, मुश्किल है आपके लिए कोना पकड़ना, कुछ मिजाज का आपके हिस्सा नहीं लगता मुझे कि कोना पकड़ेंगे आप। तो थोड़ा सा बताइए हमें, मैं पढ़ रही थी विकिपीडिया में कि यूपी के एक छोटे से इलाके से आप आए, तो कैसे आगाज, ये जो आपकी इतनी दबंग जिंदगी है, इसका आगाज कैसे हुआ?
दरअसल मैंने मुंबई शहर जब चूज किया आने के लिए, हालात कुछ ऐसे हो गए थे कि मुझे कहीं जाना था, किसी बड़ी जगह जाना था, जहन में एक सवाल, एक बात ये आई कि मुंबई जैसा बड़ा शहर है, इसमें अपॉर्चुनिटीज बहुत होंगी, मौके बहुत मिलेंगे, لہذا کیوں نہ اس شہر میں جا کے تقدیر آزمائی جائے. لہذا بنا کسی پلاننگ کے میں بمبئی چلا آیا اور بمبئی آ کے اسٹرگل شروع کر دی روزی روٹی کے لیے. اخباروں میں لکھنا شروع کیا, تھیٹر شروع کیا, اس طرح سے گزارا کرتے کرتے فلموں میں میری انٹری ہو گئی. ہمارے ایک مشہور گیتکار ہیں جناب نقش لائل پوری صاحب, انہوں نے میرے مقالے وغیرہ پڑے ہوئے تھے اخبارات میں اور میگزینس میں, تو انہوں نے کہا کہ بھائی آپ وہی جلیس ہیں. میں نے کہا ہوں تو وہی جلیس, تم کہ آپ کو تو فلموں میں لکھنا چاہیے. میں نے کہا نقش صاحب میں کسی کو جانتا نہیں ہوں, نہ کہاں سر پہ تیل رکھ کے بیچتا پھروں گا, تیل لے لو تیل لے لو, بڑا مشکل ہو جائے گا میرے لیے. تو پھر انہوں نے کہا اگر ہم کسی سے آپ کو ملوائیں تو آپ جائیں گے ملنے میں؟ کہ سر آنکھوں پہ سر کے بل چل کے جاؤں گا, کیوں نہیں جاؤں گا ملنے کے لیے. ایک ہفتے بعد انہوں نے ایک پروڈیوسر کا مجھے ایڈریس دیا اور بولا کل 10 بجے آپ ان سے جا کے مل لیجئے. میں وقت کا پابند قسم کا آدمی ہوں, لہذا وقت پہ پہنچ گیا ان کے یہاں. انہوں نے آدھے گھنٹے میں مجھے پیسے دے دیے, بولے ہمارے لیے لکھیے. تو مجھے لگا اس سے آسان کام کیا ہو سکتا ہے, ذرا سی باتیں کی اور انہوں نے پیسے دے دیے, اور پیسے اس زمانے میں ان کا ہوتے تھے
جی.
بس میں نے ان کے لیے کام کرنا شروع کیا.
تو یہ کون سے سال کا واقعہ ہے, کس سال کی بات ہے یہ
جی؟
کون سے سال کا ذکر ہے یہ؟
1986 کا ذکر ہے.
اچھا, اور کتنے پیسے اس وقت آپ کو میرے پہلے گیت کے لیے اپنے؟
اس کو نہیں گیت نہیں تھا, وہ سیریل کے ڈائلگ تھے, اس کے لیے 2500 روپے پر ایپیسوڈ مجھے ملا تھا.
اچھا, تو ٹھیک ہے, اس لیے
اچھی رقم تھی.
بالکل بالکل صحیح جی. اچھا, پھر اس کے بعد
میں نے رہنے کے لیے فوراً کمرہ لے لیا.
اچھا,
تو سڑکوں پہ اور اسٹیشنوں پہ راتیں گزارنے کا وقت ختم ہو گیا اور مجھے ایک کمرہ ایک چھت مل گئی رہنے کے لیے
جی. تو میں بلکہ تھوڑا سا اور پیچھے جانا چاہوں گی. میں آپ کی مشاعروں کا جب بھی سنا, آپ ہمیشہ اپنی ماں کے ذکر سے, یعنی ہمیشہ نہیں تقریباً ہمیشہ کرتے ہیں. مجھے بہت اچھی لگی یہ بات, کیونکہ میرا یہ یقین ہے جلی صاحب کہ جو لوگ اپنے ماضی کو یاد رکھتے ہیں, اپنے ماں باپ کی محبت اور عزت کرتے ہیں, تو ان کا کہیں بہت پیارا ماضی ہوتا ہے. مطلب اس میں یہ ضروری نہیں کہ وہ بہت خوشحال ہوں یا وہ دولت میں کھیل رہے ہوں یا نعمتیں انہیں ہوں, لیکن ان کو شاید بڑی محبت اور اعتماد زندگی میں ملتا ہے اپنے گھر سے. تو تھوڑا سا آپ نے اس زندگی کے بارے میں بتائیے جب آپ بمبئی سے پہلے.
دراصل بچپن میں پیدا ہی علی گڑھ میں ہوا تھا, علی گڑھ یونیورسٹی کیمپس میں پیدا ہوا, لہذا تعلیم کا سلسلہ بھی یونیورسٹی اسکول سے ہی رہا. اس کے بعد یونیورسٹی میں گیا تو تعلیم تو میری ساری علی گڑھ سے ہوئی
جی.
لیکن علی گڑھ چھوٹا شہر ہونے کی وجہ سے مواقع بہت کم تھے وہاں, یا تو کوئی آپ چھوٹی سی نوکری کر لیں یا ایک پرچونی کی دکان کھول لیں, اس کے علاوہ زیادہ چانسز وہاں پہ نہیں تھے.
اچھا,
تو مجھے لگا کہ اس ماحول سے مجھے لکھنا چاہیے, کیونکہ میں بہت چھوٹی عمر سے لکھتا چلا آ رہا تھا, اخبارات میگزین میں چھپتا چلا آ رہا تھا. تو مجھے لگا یہ میری جگہ نہیں ہے, مجھے یہاں سے کہیں جانا چاہیے, یہ جگہ اس قابل نہیں ہے کہ میرے ٹیلنٹ کو اور زیادہ گرو ہونے کا موقع دے گی
جی.
مجھے لگا یہاں میں گھٹ کے مر جاؤں گا, اس لیے مجھے نکلنا چاہیے, مجھے گیٹ اوے چاہیے تھا. تو وہ گیٹ اوے میرے لیے ممبئی ثابت ہوا, میں نے پلان کیا اور میں ممبئی چلا آیا. تو بچپن بہت خوشحال رہا, بچپن میں کوئی پرابلم نہیں آئی کسی قسم کی. والدین بہت عمدہ تھے میرے
جی,
خاصے زمیندار قسم کے لوگ تھے, تو روزی روٹی کی تو کوئی پرابلم تھی نہیں. لیکن سوال یہ تھا کہ اگر میرے اندر یہ صلاحیتیں ہیں تو ان صلاحیتوں کا یہاں کیا فائدہ ہو سکتا ہے؟ کوئی فائدہ نہیں ہو سکتا سوائے اس کے کہ چند اور اخباروں میں اور میگزین میں لکھ لوں گا اور مشاعروں میں بلائے جانے لگوں گا, بس اس کے علاوہ تو کچھ ہوگا نہیں
جی.
لہذا میں نے وہ جگہ چھوڑ دی اور ممبئی چلا آیا میں.
تو بمبئی, ویسے آپ اس لحاظ سے خوش نصیب ہیں کیونکہ جب بھی ہم اسٹرگل کی کہانیاں دیکھتے ہیں فلمی دنیا میں, صرف بالی ووڈ میں نہیں بلکہ یہاں ہالی ووڈ میں بھی, تو بڑی مشکل سے داخلہ ہوتا ہے, اور خاص طور پہ آپ اس وقت نوجوان ایک لڑکے ہوں گے. تو یہ جو نقش لائل پوری صاحب میں تھوڑا سا میں مجھے یاد نہیں آ رہا یہ کہ ان کے کون سے گیت ہیں, اگر آپ, کیونکہ مجھے بڑی اچھی لگی یہ بات کہ انہوں نے اس طرح آپ کو متعارف کرایا.
صاحب کا گیت بڑا مشہور ہے کہ یہ ملاقات ایک بہانہ ہے, سلسلہ پیار کا پرانا ہے.
ہاں صحیح, بہت بہت اچھا اچھا
مشہور
گیت. اچھا
نقصان نے بڑے پختہ کام کیا ہے, جتنا بھی انہوں نے کام کیا ہے بہت زیادہ نہیں کیا لیکن جتنا کام کیا ہے بہت پختہ کام کیا. ایک وہ گانا تھا تو سنے نہ سنے میری آواز کو درد کے ساز کو, تو سنے نہ سنے میں تو آواز دوں گا تجھ کو ہر جگہ, وہ گانا بھی بڑا مشہور ان کا گانا تھا.
تو یہ تو آپ کا جب آغاز ہوا تو آپ کا آغاز سیریل لکھنے سے ہوا یعنی ڈرامے سے, تو آپ کا جب آپ نکلے تھے بامبے کے لیے تو شاعری اس وقت آپ نے شروع کر دی تھی یا اس وقت آپ شاعری نہیں کرتے تھے؟
شروع کر دی تھی, بالکل شروع کر دی تھی.
اچھا تو مضامین کے علاوہ شاعری بھی آپ کی شائع ہو رہی تھی اس وقت؟ اچھا تو پھر کیسے اس کے بعد, لیکن اس سے پہلے کہ ہم آپ سے اور باتیں پوچھیں میں چاہتی ہوں کہ ہم آپ کا, کیونکہ ہمارے بہت زیادہ جو سننے والے ہیں تقریباً 80% وہ نوجوان ہیں اور مجھے پتا ہے کہ وہ بہت خوش ہو جائیں گے اس گانے کو سن کے, تو ذرا سنتے ہیں پہلے وہ گانا. جی جب سن رہی تھی اس گانے کو اور میرے تصور میں آ رہا تھا, علی گڑھ یونیورسٹی سے آپ نے پڑھا ہے تو کبھی کبھی آپ کو ایسا لگتا ہے کہ سر سید احمد خان آپ کو گھور رہے ہوں گے کہ کیا لکھ رہا ہوں لڑکے یا نہیں؟
ہاں مطلب سوالات تو ہر کام پہ اٹھتے ہیں اور لوگ پوچھتے ہیں کہ بھائی کیا کر رہے ہو آج کل, کیسا کر رہے ہو آج کل, یہ کیا لکھ ڈالا یار تم نے, تو ایسا بھی کوئی لکھا جاتا ہے. تو یہ سب تو سلسلہ چلتا رہتا ہے, اٹس ا پارٹ آف دی گیم.
ویسے میں یہ بات اعتراضاً نہیں کہہ رہی, میں یہ سمجھتی ہوں دل سے, مطلب میرا یقین ہے اس نئی جنریشن کو جانتے ہوئے کیونکہ میرے اپنے بھی بچے ہیں, کہ مطلب ہر ایک کے لیے کرنا لکھنا چاہیے, یعنی یہ ایک کمال ہے, یہ کوئی ایسی بات نہیں کہ جس میں معذرت کی جائے, بلکہ آپ جیسی جو خوبصورت میں نے آپ کی بڑی دل کو چھو لینے والی چیزیں بھی سنی ہیں, اور بلکہ مجھے بڑی حیرت ہوئی کہ آپ پنجابی میں بھی لکھتے ہیں, تو پنجابی آتی ہے آپ کو شاعری؟
دراصل اس انڈسٹری نے سکھا دی.
اچھا
پنجابی نہیں آتی تھی مجھے بالکل, لیکن اس انڈسٹری میں کیونکہ اکثریت پنجابیوں کی ہے,
جی جی جی,
تو جس سے میں لوگ کی حال ہے پاجی کی کر رہے ہو آج کل, یہی سوال ہوتا ہے, کوئی نہیں پوچھتا کیا حال ہے بھائی کیا ہو رہا ہے آج کل, موسٹلی پنجابی میں ہی بات کرتے ہوں. میرے ایک عزیز دوست ہیں جنہوں نے آج تک مجھے پنجابی کے علاوہ کسی زبان میں بات ہی نہیں کی, میں جواب بھلے ہی کسی زبان میں دوں لیکن ان کا سوال جو ہوتا ہے وہ پنجابی میں ہی ہوتا ہے. تو اتنی پنجابی سکھا دی لوگوں نے کہ چھوٹے موٹے گانے لکھنے میں کام آ جاتی ہے.
میں بھی اپنے سننے والوں کو آپ کا پنجابی یہ سناؤں گی, بہت پیارا لکھا ہے آپ نے اور بہت اچھا. یہ ایک بات مجھے لگی, پتہ نہیں میرا خیال صحیح ہے یا نہیں, کہ آپ کے اکثر جو گانے ہیں جو میں نے سنے کم از کم, وہ ساجد واجد نے کمپوز کیے اور کسی نے نہیں, یا آپ کے سارے انہوں نے کیے ہیں؟
جی انہوں نے تقریباً ساری فلمیں میری جتنی بھی اب تک 35 فلمز ہیز دی لیرکس رائٹر, ساجد واجد ہیز کمپوز میوزک فار دوز فلمز.
اچھا
موسٹ آف دی ٹائم آئی ہیو ورکڈ ود ساجد واجد.
تو اس کی کوئی خاص وجہ؟ یہ ایک ٹیم بن گئی بس,
سلسلہ چل پڑا, ایک بار ایک ماحول بن گئی, ایک دوستی بن گئی, ایک ٹیم جیسا کام ہونے لگا, وہ مجھے بلاتے گئے, میں لکھتا گیا, سلسلہ یہی, اور کوئی خاص بات نہیں تھی, انہیں کام میرا پسند آیا اور اتفاق یہ خدا کی قدرت کے ہم دونوں کا کام ایک ساتھ بھی جتنا بھی آیا سب ہٹ ہوا ہے. اور مقبول ہوئے گانے.
بالکل بہت اچھے کمپوزر ہیں وہ دونوں, اس میں تو کوئی شک نہیں. تو پھر کیا مطلب کس کا کمال زیادہ ہوتا ہے جب گانا ہٹ ہوتا ہے, گانے والے کا, کمپوز کرنے والے کا کہ لکھنے والے کا؟
نہیں, سب کا یہ حصہ برابر ہوتا ہے, سب کی محنت اس میں شامل ہوتی ہے. اگر اچھی ٹیون نہیں ہوگی تو کتنا بھی اچھا آپ لکھ لیجیے نہیں چلے گا.
درست. اچھا
ٹیون اگر اچھی ہوگی اور اوسط درجے کا لیرکس بھی ہوگا تو وہ گانا چل جاتا ہے. کا بھی اتنا ہی بڑا کنٹریبیوشن ہے, میوزیشنز کا بھی اتنا ہی بڑا کنٹریبیوشن ہے, کسی ایک آدمی کو آپ کریڈٹ دے نہیں سکتے.
ہمارے اس پروگرام میں کیونکہ ہمارا کال ان شو ہے تو کچھ کالرز ہمارے ساتھ ہیں, میں ان کے سوالات لے لیتی ہوں آپ سے پوچھنا چاہیں گے. وہ ہمارے ساتھ ہیں حبیب اللہ بلوچستان سے. سامعین سے درخواست ہے کیونکہ بہت بڑی لائن ہے تو پلیز اپنے مختصر رکھیے گا سوال. جی حبیب اللہ,
میں یہ مزاحیہ اشعار بھی کہتے یا نہیں کہتے اور ایجوکیشن اس کی کیا ہے؟
اچھا ضرور, ابھی میں پوچھتی ہوں ان سے مزاحیہ اشعار کے بارے میں. ثناء اللہ مری بھی بلوچستان سے.
میڈم جلیل صاحب سے دو سوال ہیں.
جی,
ایک تو بات یہ ہے کہ حمد اور نعت انہوں نے لکھے کہ نہیں
لیے, میں بھی ان سے پوچھتی ہوں. مرید خان ہے میاں والی سے.
السلام علیکم جناب.
جی مرید خان صاحب, وعلیکم السلام.
دو خیال کر رہا ہوں, جلیل صاحب سے میرا یہ گزارش ہے کہ پاکستان اور انڈیا کی عوام تو آپس میں بہت محبت کرتے ہیں, تو آپ اپنے حکمرانوں کو گانے کی صورت میں کچھ سمجھائیں کہ بھائی یہ جنگ جنگ کی باتیں کیوں کرتے ہیں, امن کی باتیں کریں. پاکستان اور انڈیا کے لوگ غریب لوگ ہیں, تعلیم, بھوک.
بالکل بالکل, ابھی میں وہ آپ کی بات سن بھی رہے ہیں اور ابھی ہم یہ بات کریں گے بھی. تو بہت شکریہ مرید خان صاحب آپ کا. تو پہلا آپ سے جو سوال تھا حبیب صاحب کا, وہ چاہتے تھے کہ مزاحیہ اشعار آپ کو لکھتے ہیں یا نہیں؟
نہیں, مزاحیہ شاعری تو میں نہیں کرتا.
اچھا,
کیونکہ اتنا مزاح شاید قدرت نے مجھے نہیں دیا ہے کہ میں شاعری کر سکوں.
لیکن سٹائر آپ کیا ہے اور بہت اچھا ہے آپ کی شاعری میں.
جی, موسٹلی اصل بچپن سے میں نے سٹائر ہی لکھا ہے.
اچھا,
تو ایک ذہنیت بن گئی تھی سٹائر لکھنے کی, اب جس کو جا کے بڑی مشکل سے میں نے بدلا ہے, کیونکہ صرف سٹائر رہ گیا تھا پھر گانوں میں بڑی مشکل ہو رہی تھی رومانس لانے میں.
جی,
تھوڑا سا میں نے اپنے آپ کو تبدیل کیا, میں نے کہا کہ بھئی یہ صرف جلی کٹی باتیں کرنے عورتوں کی طرح چھوڑ دو.
یہ کیا بات کی جلی صاحب؟ جلی صاحب
معاف کیجیے گا,
بہت
کہاوت میں نے کہی ہے, میں نے حقیقت نہیں کہی.
دیکھیے وہاں پروڈیوسر بھی بیٹھی ہیں گلروخ اور یہاں بیٹھی ہیں شناز, تو جلی صاحب جو ہے مائنورٹی ہیں اس وقت. بالکل, آپ
میں معافی چاہتا ہوں.
اچھا تو کیوں نہ چلیے سٹائر کا نمونہ سنا دیں کوئی آپ ہمیں. یہی باپو والا جو ہے آپ کا, بہت آپ کا کمال کا شعر ہے.
ایمانداری کی بات ہے, ابھی تو میں بھول گیا.
اچھا,
اس وقت ذہن میں کچھ نہیں آ رہا ہے.
اور یقین مانے میں پہلے آپ کی ریکارڈڈ کافی شاعری نکالنے والی تھی. اچھا
دوسرا شعر سن لیجیے.
جی سنائیے ارشاد.
جہاں امید روشن تھی اندھیرا بھی وہی نکلا, جہاں امید روشن تھی اندھیرا بھی وہی نکلا, کبھی تو ہم نہیں جاگے کبھی سورج نہیں نکلا.
جہاں امید
روشن تھی اندھیرا بھی وہی نکلا, کبھی تو ہم نہیں جاگے کبھی سورج نہیں نکلا.
بہت خوب. اچھا ایک اور سوال آپ سے تھا حمد اور نعت کے بارے میں, کیا آپ حمد اور نعت بھی لکھتے ہیں؟
جی, کبھی کبھی ایسا ہوتا ہے کہ ذہن موضوع ہوتا ہے
جی
اور کچھ اس قسم کی بات ذہن میں آتی ہے تو ضرور لکھ دیتا ہوں. نعت شریف بھی لکھی ہیں, حمد بھی لکھی ہیں, کبھی کبھی موقع ملتا ہے تو ضرور لکھتا ہوں میں, اس سے پرہیز نہیں ہے مجھے.
میں اپنے سننے والوں سے ایک وعدہ کر لیتی ہوں کیونکہ جیسے کہ وہ بجا کہہ رہے ہیں اس وقت جلی صاحب کہ ان کے پاس اس وقت کتاب موجود نہیں ہے یا ان کا کلام کسی کاغذ میں موجود نہیں ہے, تو یہ ہمارا پروگرام صبح کی نشریات میں دوبارہ آتا ہے, میں ضرور ان کا کلام کا کوئی نمونے اس پروگرام میں ڈال دوں گی آپ میں سے جو بھی سننا چاہے, اور فیس بک پر بھی میں کچھ چیزیں ڈالوں گی تو آپ وہاں پڑھ سکتے ہیں. اچھا تیسرا جو تھا وہ آپ سے اکثر ہمارے تمام, اور آج کل بڑا یہ ہاٹ بھی ہے یہ, کیونکہ ابھی میں پڑھ رہی تھی کہ ٹھاکرے صاحب جو ہیں, جو بھانجے ہیں یا بھتیجے ہیں بال ٹھاکرے کے, بھتیجے جی, انہوں نے دیا ہوا پاکستانی فنکاروں کو کل دیا تھا یا پرسوں دیا تھا 48 گھنٹے میں ملک چھوڑ دینے کا نوٹس. تو مجھے پتا ہے کہ یہ بہت ہی ایک کم ایسا ہے بھارت میں, ایسا نہیں ہے, بہت فنکار جاتے ہیں پاکستان سے اور کام کرتے ہیں اور ان کو بڑی عزت ملتی ہے, اور میں نے چھوٹے چھوٹے بچوں کو دیکھا ہے مختلف پروگراموں میں جاتے ہوئے.
دیکھیے, ہندوستان میں تو آج تک عوام نے تو تفریق نہیں کی.
جی درست,
جتنا عوام ہے اس نے تو یہ تفریق نہیں کی ہے, اور پاکستانی آرٹسٹ کو ہمیشہ ویلکم کیا ہے, ہمیشہ سراہا ہے, ان کی تعریفیں کی ہیں, ان کو ایوارڈز دیے ہیں.
جی,
ان کو چیمپئنز, لافٹر کا چیمپئن بھی بنایا تھا ایک پاکستانی آرٹسٹ کو, اور یہ سلسلہ آج سے نہیں شروع سے چلا آ رہا ہے. غلام علی صاحب اتنی بار تشریف لائے ہندوستان کے, وہ خود بھول گئے ہوں گے. راحت فتح علی خان صاحب ہیں, مہدی علی خان صاحب ہیں, اور کتنے آرٹسٹ ہیں جو فلموں میں بھی ہیرو کی ایز اے ہیرو کام کر رہے ہیں ہماری ہندوستانی فلموں.
جی
میں
ہاں, بالکل.
ان کی مخالفت عوام نے نہیں کی, لیکن ایک کوئی پارٹی اس قسم کی بات کرتی ہے جو کہ سرکاری بات نہیں ہے, جو گورنمنٹ کی طرف سے نہیں ہے, تو اس کو بہت زیادہ اہمیت نہیں دینی چاہیے.
لیکن جیسے کہ آپ نے ابھی ذکر کیا غلام علی صاحب کا, کچھ دنوں پہلے غلام علی صاحب کا کانسرٹ اسی طرح کی ایک اپیل کی وجہ سے
ڈسٹرب کیا گیا تھا. ڈسٹرب کیا گیا تھا, مجھے معلوم ہے. ایک علاقہ خصوصی میں ان لوگوں کی چلتی ہے.
ویسے یہ جو محبت کی آپ نے بات کی, میں نے یہ دیکھا, اور ابھی آپ دیکھیں گے جو کالرز, کیونکہ بیشتر ہمارے چونکہ ٹول فری نمبر صرف پاکستان کے لیے ہے, تو آپ دیکھیں گے کہ کتنی محبت سے لوگ جو ہیں, آپ کو ویسے بھی بہت خوش ہیں آپ کے آنے سے, اسی لیے مجھے درخواست کرنی پڑ رہی ہے کہ لوگ ذرا سوال مختصر رکھیں آپ سے اپنا, تاکہ ہم زیادہ کالرز کو لے سکیں. تو اس کا مطلب یہ کہ آپ یہ سمجھتے ہیں کہ اس جیسے مثلاً فواد کی اس وقت بہت سی فلمیں بن رہی ہوں گی, تو اصل نقصان تو انڈیا کے فلم ساز کا اس وقت ہوگا اگر فواد گھبرا کے چلے جاتے ہیں پاکستان یا کوئی ایسی صورت ہوتی ہے, تو اس کو روکنے کے لیے کچھ گورنمنٹ کی سطح پر نہیں ہو سکتا؟
نہیں, گورنمنٹ کو قدم اٹھانا چاہیے, بہت سخت قدم اٹھانا چاہیے. اگر دونوں ممالک کے تعلقات صحیح ہیں اور کوئی سیاسی مسئلہ نہیں ہے اس بیچ میں, تو اس قسم کے ڈکٹیٹس کو گورنمنٹ کو مخالفت کرنی چاہیے اور گورنمنٹ کو سخت قدم اٹھانے چاہیے اس قسم کے ڈکٹیٹ دینے والوں کے خلاف. میرا یہ ماننا ہے کہ ایک فنکار دنیا کا فنکار ہے, وہ کسی ملک کا نہیں ہے, کسی خطے کا نہیں ہے, کسی جگہ کا نہیں ہے, وہ پوری دنیا کا فنکار ہوتا ہے. اس کو محبت دی جانی چاہیے, اس کی عزت کی جانی چاہیے. اب مثلاً فواد کا کیس لے لیجیے, ان کی کافی فلمیں ہیں.
جی ہاں,
تو اگر اس قسم کی پابندیاں لگیں گی تو لوگ جا کے دبئی میں شوٹ کر لیں گے, وہ فلم تو مکمل ہوگی, وہ دبئی میں شوٹ ہو جائے گی, بحرین میں شوٹ ہو جائے گی, آسٹریلیا میں شوٹ ہو جائے گی, انگلینڈ میں شوٹ ہو جائے گی, کہیں بھی شوٹ ہو جائے, کوئی ضرور نہیں ہے کہ ممبئی کے اسٹوڈیو میں ہی شوٹ ہو.
درست,
باقی کوئی نقصان ہوگا نہیں. اس وقت ذہن پہ اثر ہے ان چیزوں کا, ظاہر ہے ہر آدمی ڈرتا ہے اور ڈرنا چاہیے, اور اسپیشلی فنکار کے لیے تو بہت ضروری ہے کہ اس کو اپنی سلامتی چاہیے.
جی ہاں درست, اور یہاں پہ یہ کہنا غلط نہیں ہوگا جلیل صاحب کہ یہ ایسا نہیں ہے کہ صرف انڈیا میں اس طرح کی صورتحال ہے. مجھے معلوم ہے کہ پاکستان کے بارے میں کئی فلمیں جو بنائی گئیں وہ پاکستان سے باہر شوٹ کرنی پڑی وہاں کی سیکیورٹی کی صورتحال کی وجہ سے. تو مجھے تو ہمیشہ لگتا ہے کہ وہ ایک خربوزہ چھری پہ گرے یا چھری خربوزے پر, نقصان انڈسٹری کا ہے اس میں, جی انڈسٹری کا ہوگا ہمیشہ. اور سامعین, ابھی ہم بات کر رہے تھے اپنے سننے والوں کو, ہم نے کہا تھا کہ پنجابی گیت بھی لکھے ہیں جلیل شیروانی صاحب نے, تو کیونکہ جلیل صاحب سے فی الحال کوئی سوال نہیں پوچھا گیا, تو یہ گیت سنتے ہیں اور پھر ہم کچھ اور باتیں کریں گے ان سے.
جنتا میں منگیا سی منتا وے منتا, تو جو ملے جندڑی جنتا وے جنتا, تو جو ملے جندڑی جنتا وے جنتا, مینو ہویا پیار بلیے پہلی پہلی بار بلیے, دل وچ آ جا بن کے قرار بلیے, میں منگیا سی منتا وے منتا, बतावे जनता
तेरा मेरा प्यार रांझे रब नू गवारा है
ऐसे ले रब ने सानू जमी ते उतारा है हो पुछ ले तू क्यों बोलो मुंडा है गवारा है
जली साहब आपके लिए फेसबुक पर भी लोगों ने पैगामात भेजे हैं बहुत खुशी का इजहार किया है सब ने मोहम्मद साजिद नदीम साहब ने लिखा था कि मेरी तरफ से उन्हें खुश आमदेद कहिएगा और शेर नवाज खान सलीम ने कहा है कि अच्छे लोग सबके सांझे होते हैं और हम उनको सरहदों में तकसीम नहीं कर सकते यानी जली साहब जो है
बहुत शुक्रिया बहुत बहुत शुक्रिया।
अच्छा जली साहब अब आप मुझे ये बताइए कि क्योंकि आप कहानी भी लिखते हैं आप मकालमे भी लिखते हैं तो मुझे ऐसा लगता है कि आप एक्टिंग भी करते होंगे क्योंकि मैंने अक्सर देखा है कि लोग जब ड्रामा लिख रहे होते हैं तो वो खुद अपने दिल में उनको डायलॉग को सही तरह अदा कर रहे होते हैं ठीक है ना ये बात कि किस तरह बोला जाए
बिल्कुल सही है। मैंने थिएटर बहुत किया है
अच्छा
और फिल्मों में और सीरियल्स में मुझे बहुत चांसेस मिले लेकिन मैंने उनका कोई फायदा नहीं उठाया क्योंकि मैं दो कश्तियों में पैर नहीं रखना चाहता था।
अच्छा
मुझे शक्ल सूरत खुदा ने कुछ मुनासिब सी दी है
बिल्कुल दुरुस्त जी
तो
गुलरुख गुलरुख वहां से मुस्कुरा रही हैं और साथ में सर हिला रही हैं कि जी हाँ ठीक कहा आपने
तो मुझे काफी ऑफर्स मिले
जी
लेकिन मैंने कभी एक्सेप्ट नहीं किया उनको क्योंकि मैं दो कश्तियों में पैर रखना नहीं चाहता था और ना ही मैं 24 आवर काम करना चाहता था मैं काम करना ही नहीं चाहता इतना जितना मुझसे ना हो सके या मेरे जहन पे या जिस्म पे उसका एक बोझ पड़ जाए और वो तकलीफ देने लगे मुझे उतना काम मैं करना ही नहीं चाहता था कभी।
अच्छा
फिल्में भी एक वक्त में एक ही फिल्म मैंने की हालांकि ऑफर आया दूसरी फिल्म को तो मैंने उनसे यही कहा कि अगर आप इंतजार कर सकते हैं तो ये फिल्म मुझे खत्म करने दीजिए तब मैं आपकी फिल्म लिखूंगा और अगर आप इंतजार नहीं कर सकते तो आप किसी और से लिखवा लें। मैंने एक वक्त में दो फिल्में भी नहीं की कभी।
अच्छा तो आपने आपको मैं देख रही थी फेसबुक पर आपकी फोटोज जो हैं तो उसमें आप एक जगह बड़े जबरदस्त ठाकुर बने बैठे थे तो ये किसे प्यार
वो दरअसल एक फिल्म मैंने डायरेक्ट की थी वो एक्चुअली कमर्शियल फिल्म नहीं थी एक बायोग्राफी थी एक सेंट की।
अच्छा
जो शी इज द फर्स्ट फीमेल आचार्य इन जैनिज्म।
अच्छा
हाँ देयर इज ऑलवेज अ मेल आचार्य बट शी इज द फर्स्ट आचार्य चंदना जी महाराज तो उनकी मैंने डॉक्यूड्रामा मैंने बनाया था और उसमें इत्तेफाक से एक ठाकुर का सीन था जो बहुत अहम था।
अच्छा
तो वो चंदना जी महाराज ने कहा कि अगर जलीस भाई नहीं करेंगे तो कोई नहीं करेगा ये सीन और कोई करेगा ही नहीं।
अच्छा
तो मजबूरन मैं उनका हुक्म मानते हुए मुझे वो करना पड़ा सीन।
अच्छा तो पसंद किया गया आपको?
हाँ बहुत पसंद किया लोगों गेटअप ही लोगों को पसंद आ गया था।
मैंने देखा आप पे जो कमेंट्स थे नीचे आप ये देखिए मैंने कितनी रिसर्च आप पे की आपकी जिंदगी का
बहुत काम किया मुझे तो याद भी नहीं है कि ये फोटो कहीं होगा।
आपकी जिंदगी का कोई राज नहीं आप डरते रहिए मुझसे आइंदा क्या सवाल आने वाला है तो अब सवाल मेरा आपसे ये है कि एक तस्वीर मैंने एक बड़ी प्यारी सी खातून की भी देखी जो कि आपकी बेगम साहिबा थी और कमाल ये है कि पूरी फेसबुक में एक ही खातून की फोटो है। ये मुझे बड़ी हैरत हुई कि आप फिल्मी दुनिया में हैं लेकिन आपके फंक्शंस वगैरह में भी मैंने देखा कि खवातीन तो कुछ घर से पाबंदी है या वैसे ही
नहीं पाबंदी वगैरह तो कुछ नहीं है लेकिन अमूमन मैं अवॉइड करता हूँ। हाँ अमूमन कोशिश मेरी ये रहती है कि जितना दूर रहा जाए उतना बेहतर है।
अच्छी 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 ख्वाहिश और कोशिश है मैं मतलब
क्योंकि अल्लाह न जाने किस सूरत में मुसीबत भेज दे
वो जो आपकी फिल्म है मुझसे शादी करोगी वो तो मुहावरा बन चुकी है अब आप आप कहाँ बच सकते हैं इन चीजों से, ये तो शादी ब्याह मोहब्बत ये तो बस अब आपके साथ लिख दिया गया है। तो बहुत ये गाना बड़ा बजाया जाता है शादियों में।
जी, वो तो बहुत बड़ा हिट था, बहुत मकबूल हुआ गाना,
बहुत अभी
और
यहाँ भी।
कोई भी शादी ऐसी नहीं है जिसमें ये गाना ना बजता हो।
अच्छा, तो कुछ अपनी शादी के बारे में बताइए, क्योंकि हैं तो बहुत प्यारी सी, तो पसंद की शादी थी, अरेंज
जी, मैंने
शादी।
पसंद की शादी की और देखा और मैंने फैसला किया इस लड़की से मैं शादी करूंगा,
अच्छा,
और एक दिन उनसे कह दिया कि मुझे तुमसे शादी करनी है। हाँ,
मुझसे शादी करोगी?
तो काफी नाराज भी हो गई, बोले कोई खेल है बच्चों का कि आज आपने अचानक कह दिया मुझसे शादी कर लो, शादी ऐसे थोड़ी होती है।
हाँ,
मैंने कहा भाई जैसे होती है वैसे कर लेते हैं, आपको जितना टाइम चाहिए उतना टाइम ले लीजिए, छह
अच्छा,
महीने साल भर 2 साल 5 साल 10 साल, शादी तो आप ही से करनी है मुझे।
अच्छा
बोले नहीं
वाह,
ऐसे तो दावे करने वाले बहुत होते हैं। मैंने कहा ठीक है, आज से 6 महीने तक आपको फोन नहीं करूंगा। मैंने 6 महीने फोन नहीं किया और
ये
6 महीने बाद फोन किया कि या तो परसों शादी होगी या कभी शादी नहीं होगी, और परसों हो गई। जी
वो भी तड़प, आपने तड़पाया ना उनको 6 महीने तक, वो समझूंगी ये लड़का बाज आ जाएगा या।
और उसके बाद फोन किया तो ये किया कि या तो परसों करो
हाँ,
ये कभी मत करना।
और परसों कर ली शादी आपने,
परसों कर ली।
तो घर में डांट वांट पड़ी फिर उसको, उनको लड़की को?
नहीं, किसी को कुछ एतराज नहीं हुआ, लड़का शरीफ था, अच्छा था, लड़के को
अच्छा
सब सबने पसंद कर लिया, कहा भाई ये मुनासिब सा लड़का है,
हाँ
शरीफ शरीफ आदमी है, शक्ल से तो शरीफ लगता है,
क्या ये सही है ज्यादा
तो मेरी शक्ल को चले गए वो लोग, और उन लोगों ने एतवार कर लिया मुझ पे, फिर
हाँ।
कोई डांट वांट नहीं पड़ी।
तो मैं ये देख रही हूँ कि लड़का काफी खुद पसंद है वैसे
हाँ, माशाल्लाह
अच्छा तो उनका नाम तो बताइए क्या है?
उनका नाम रानी है साहब।
तो रानी से मुलाकात कहाँ हुई थी, आप देखा कहाँ उनको?
मुंबई, मुंबई में।
अच्छा वहीं पर थी वो भी, तो उनको
जी
फिल्मों
जी
वगैरह का शौक है।
नहीं बिल्कुल नहीं,
तो आप उन्होंने अपने साथ क्यों एक तस्वीर क्यों नहीं लगाई?
साथ में तस्वीर थी नहीं कोई।
तो ये तो बुरी बात है ना।
एक दिन उनकी तस्वीर ली और मुझे लगा कि अब ये काफी मोटी मोटी हो चुकी हैं,
हाँ
अब डाल दीजिए
तो
फेसबुक
कोई
पर, कोई
खतरा नहीं
खतरा नहीं है।
सही है, वो अभी भी बहुत प्यारी हैं, अभी भी काफी खतरा है, याद रखिएगा इस बात को। चलिए अब जो बातें हो रही हैं तो आपका वही गाना सुन लेते हैं, ठीक है?
जी,
मुझसे शादी करोगी, मुझसे शादी करोगी, मुझसे शादी करोगी, मुझसे शादी करोगी, और कब तक जवानी छुपाओगी रानी, कवारों को कितना सताओगी रानी, कभी तो किसी की दुल्हनिया बनोगी, मुझसे शादी करोगी, मुझसे शादी करोगी, मुझसे शादी
जलील साहब, शाकिरुल्ला खान ने भी आपको बहुत सलाम लिखा है, खुश आमदीद कहा है
वालेकुम
आपको,
सलाम, वालेकुम सलाम, बहुत बहुत शुक्रिया।
और जफर इकबाल हमारे साथ हैं बिहाड़ी से। जी जफर इकबाल साहब,
सलाम वालेकुम बाजी साहबा।
जी वालेकुम सलाम जफर, कहाँ गायब थे आप?
बाजी साहब मैं उमरा पे गया था जी।
चलिए मुबारक बहुत बहुत आपको भाई।
खैर मुबारक की बड़ी मेहरबानी जी। बाजी साहब अर्ज है कि बजीद साहब को मेरा बहुत बहुत आदर से सलाम अर्ज करता हूँ जी। सबसे पहले तो मेरा क्वेश्चन मेरा ये है जी कि अब मेरी ख्वाहिश है कि आप ऐसी नात लिखें जैसे कि हजरत बुशीरी साहब ने लिखी थी ना, मिस्र के जो राइटर थे कसीदा बुरदा शरीफ, जो कि दुनिया में आज तक याद रखी जा रही है, को मशहूर बहुत ही आला किस्म की नात माशाल्लाह लिखे जी। मेरी दुआ भी है जी। तो अपने पसंदीदा नात के एक से एक या दो अशआर जो है ना जी वो अपनी जुबान से सुना दें तो इनकी बड़ी मेहरबानी होगी, बड़ी मेहरबानी।
अगर इनको याद होंगे हम जरूर सुनते हैं। जली साहब आपने इनका सवाल और दुआ सुन ली इनकी? हेलो
जी जी जी
हाँ जली साहब आपने इनकी बात सुनी थी, जफर इकबाल ने कहा था
जी,
कि
जी 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 सुनी थी।
तो जवाब अगर आप देते, वो चाहते हैं कि आप एक नात लिखें।
ये शाने किबरिया है या अजमत रसूल की, ये शाने किबरिया है कि अजमत रसूल की, कि नबियों ने भी की कबूल इमामत रसूल की।
बहुत
गुजरे पुले सरात से बे खौफ व बे खतर, गुजरे पुले सरात से बे खौफ व बे खतर, मिल जाए जिस बशर को जमानत रसूल की।
बहुत खूब, ये आपके अपने आपके शेर हैं या आपने सुनाए हैं किसी और?
जी मेरे शेर, मेरे शेर।
बहुत खूबसूरत, बहुत खूबसूरत। अच्छा हमारे साथ हैं सोले मोहम्मद है हमारे साथ जी। सोले मोहम्मद
अस्सलाम वालेकुम जी।
जी वालेकुम सलाम सोले साहब जी, कहिए।
यार जी बस सोले मोहम्मद बात करते हैं
जी।
एक गाना मजेदार से सप्लाई करूं।
एक गाना गाना सुनना चाहते हैं आप? हम जरूर आपको अभी गाना सुनवाते हैं। और जियाउर रहमान है कालाम से जी। जियाउर रहमान
अस्सलाम वालेकुम
जी। वालेकुम सलाम जियाउर रहमान
जी। ये अपनी आवाज से गाना सुनाए तो बहुत अच्छा होगा,
यानी अपना कोई गाना तहतुल्लुक सुना दे। चलिए पूछती हूँ मैं जली साहब से कि इनको याद भी है या नहीं।
अपने आवाज में,
चलिए ठीक,
अपने आवाज में कोई भी गाना गाए तो से।
अच्छा गाए ये जली साहब, आप गाना गाते हैं?
अस्तग़फ़िरुल्लाह
आपने कहा अस्तग़फ़िरुल्लाह या उन्होंने कहा?
मैंने कहा।
अच्छा आपने कहा, तो गाने से परहेज है?
गाना तो गा नहीं सकता मैं बिल्कुल।
अच्छा तो तहतु लफ्ज कोई गाना याद है अपना, एक शेर सुना दें किसी गाने अगर याद हो।
कौन सा गाना सुनाऊं आपको?
जो भी दिल जाए आपका। आपको पता है मेरी दिमागी हालत कुछ आपसे बेहतर नहीं है, मुझे कोई शेर कभी याद ही नहीं होते और अच्छे अच्छे बहुत लगते हैं, इसलिए मैं आपको, आपके गाने मुझे बहुत से पसंद हैं लेकिन मैं शेर नहीं बता सकती आपको।
एक गाना मैंने लिखा था, फिरता रहूं दर बदर, द फिल्म किलर, द किलर करके एक फिल्म आई थी महेश भट्ट साहब की, उसमें गाने लिखे थे मैंने, तो उसमें एक गाना था फिरता रहूं दर बदर, मिलता नहीं तेरा निशा, होके जुदा कब मैं रहा, तू कहां मैं कहां, लाहौल मुलाकात भूल गया।
तो
होगा वो गाना,
हम आपको सुनवाते हैं अभी।
बहुत अच्छा है
वो, अभी निकाल रही हैं आपके लिए गाना और हम सुनवाते हैं। बल्कि दायम अली शर बलोच है हमारे साथ जी। दायम अली शर बलोच
अस्सलाम वालेकुम
जी। वालेकुम सलाम दायम।
मैं दायम अली शर बलोच हरी मिरासन से बात कर रहा हूँ
जी। भैया क्या पूछेंगे आप?
मैं आपके मेहमान का शुक्र अदा कर रहा हूँ कि ये ऐसे ऐसे मेहमान आप लाती हैं आप, और हमें जो जहन में भी नहीं मेहमानों से आप मुलाकात कराती हैं, हम आपका बहुत बहुत मशहूर है। मैं आपके मेहमान से पूछना चाहता हूँ कि सिंधी में भी कोई शायरी की है, कोई सिंधी भी गीत लिखा है?
इन्होंने पंजाबी इस तरह सीखी कि इनको पंजाबी बहुत है फिल्म इंडस्ट्री में। मेरा ख्याल है इनकी मुलाकात हम बहुत सारे सिंधी बोलने वालों से करवाते हैं, वो जो इनसे हर वक्त सिंधी बोले, तो मेरा ख्याल है जली साहब फिर आप एक सिंधी गाना भी लिख देंगे, है ना जली साहब?
शुक्रिया।
एक जुमला मुझे आता है सिंधी का
जी,
नालो छा आए सिंधी नहीं
आते। जली साहब को दे। हेलो अस्सलाम वालेकुम जली साहब।
वालेकुम अस्सलाम।
हाँ कौन सा जुमला आपको आता है सिंधी का?
तांजो नालो छा है।
हाँ तो मुझे नालो दायम अली आए।
तो इसका
मतलब करेक्ट
बिल्कुल पास कर दिया गया अब आपको। अब आप अगली दफा जो है एक सिंधी का गाना लिख दें। देखिए दायम अली शर बलोच ने आपकी एक तरह से आपके मुमतहिन थे इस वक्त, क्योंकि ये बहुत ठेठ सिंधी बोलते
हैं। चुप कर रही हूँ।
उधार नहीं रखते हम, अगली बार वापस करके पैसे ले लीजिएगा।
चलें, चलते हैं। एक मिनट बात करने का 500 रुपए, 500 और गए, गिर गए। दो मटकियों के लिए।
गलती हुई आपसे, गलती का दाम नहीं लेती मैं।
दाम दे रहे हैं दान नहीं, प्यार से दे रहे हैं रख लो, वरना थप्पड़ मार के भी दे सकते हैं।
थप्पड़ से डर नहीं लगता साहब, प्यार से लगता है।
ताकते रहते तुझको सांझ सवेरे, नैनों में है, नैनों में है, ताकते रहते तुझको सांझ सवेरे, नैनों में बसियां जैसे नैन ये तेरे, नैनों में बसियां जैसे नैन ये तेरे, तेरे मस्त मस्त दो नैन।
आपने इतना कुछ लिखा और संजीदा चीजें भी लिखी, सिटायर भी लिखा, गाना कौन सा है जिसमें सिटायर हो, जिसको जो कोशिश करती हूँ मैं अगर हमारे पास हो तो, कोई ऐसा गाना है?
गाना सिटारिकल तो नहीं होता, मोस्टली नहीं होता है गाना सिटारिकल, रोमांटिक होता है या सिचुएशनल होता है, लेकिन सिटारिकल तो नहीं होता है गाना, मुझे कोई याद नहीं आ रहा है ऐसा सिटारिकल गाना। ये आप इसको होड़ होड़ दबंग को कह सकते हैं, जो भी थोड़ा बहुत सिटायर है वो उसमें है। जो अच्छा। दूसरा दूसरी फिल्म बनी थी दबंग 2
जी,
उसका टाइटल सॉन्ग था यही अगेन होड़ होड़ दबंग, उसमें शायद दो चार लाइनें सिटारिकल हैं।
अच्छा, तो चलिए अभी हम फिर इनमें से कुछ गाने सुनेंगे। जावेद कायम खानी हमारे साथ हैं। जी जावेद, आपका सवाल क्या है?
जी मेरा ये कि मोर मोर राम का महीना शुरू होने वाला, कोई नुआ या सलाम लिखा हो तो उसमें से कुछ।
तो अभी तो महीना शुरू नहीं हुआ, जरूर किसी सोज खां को या कोई ऐसे शायर जो मरसिया गो हो इस तरह के लाते हैं, और हम आपसे जरूर हम आपको सुनवाएंगे। जली साहब बहुत शुरू में माजत कर चुके हैं कि उनको जबानी बहुत सी चीजें याद नहीं है। अच्छा जली साहब, आपको खुद भी जब आप लिखते हैं तो आप कभी आपके जहन में जैसे आप डायलॉग लिख रहे हैं या कहानी, तो अदाकार होते हैं आपके जहन में, मतलब आपका कोई कंट्रीब्यूशन होता है उन अदाकारों के सिलेक्शन में जब आप डायरेक्टर से बात करते हैं?
बिल्कुल, जब करेक्टर हम बनाते हैं तो उस अदाकार को जहन में रख लेते हैं जो उसको प्ले करने वाला है, तो उसकी जो पर्सनालिटी के नुआंसेज है उनको हम यूज करते हैं।
अच्छा,
और जब उन्हें एक्सप्लेन करते हैं, उनको सुनाने जाते हैं, तो बाकायदा उनके अंदाज में उनको सुना के उनको कन्विंस करते हैं कि आपका ये स्टाइल है, ये मैनरिज्म है और ये आपका स्पीच है।
अच्छा,
तो कंट्रीब्यूशन तो होता ही है राइटर का, बहुत बड़ा कंट्रीब्यूशन होता है।
तो
करेक्टर मेकिंग में राइटर का बहुत बड़ा कंट्रीब्यूशन होता है।
तो और मेरा ख्याल है कि जो टीम बनती है फिर इसी तरह से बनती है कि जो डायरेक्टर इतना समझदार हो कि वो इन तमाम चीजों को, जो बिल्कुल एक टीम की तरह काम कर सकता हो, क्योंकि इन तमाम चीजों से मदद मिलती है एक अच्छी फिल्म बनाने में।
जी,
तो
जी,
मुझे जी, ऐसा लगता है कि सलमान खान आपके बहुत पसंदीदा अदाकार हैं, दुरुस्त ही बात?
नहीं, ये बाई डिफॉल्ट हुआ है एक्चुअली। मैंने बहुत ज्यादा फिल्में साजिद वाजिद के साथ की है, और इत्तेफाक ये होता है कि साजिद वाजिद की फिल्म होती है वो सलमान खान उसमें हीरो होते हैं, तो मैं बाई डिफॉल्ट उनका राइटर बन गया। मैंने 22 फिल्में लिखी है सलमान के लिए,
यही मुझे अंदाजा है। और कमाल ये है कि बहुत आपके डायलॉग बहुत जबरदस्त उनपे, यानी सलमान की जो एक अदा है उस पे सूट भी करती हैं जो चीजें आप लिखते हैं।
जी, जी, जी।
वैसे आपके कौन से पसंदीदा अदाकार कौन से हैं आपके?
मेरे पसंदीदा अदाकार इस वक्त इस दौर में तो आमिर खान है, और इनका क्या नाम है, ये भी खान है कोई करेक्टर एक्टर है, नाम जैन से देखिए निकल रहा है।
एक तो शाहरुख खान है, एक आमिर खान है, एक सलमान खान है,
और... नहीं, शाहरुख खान साहब की फिल्में मैंने नहीं देखी।
अच्छा, तीन ही खान हमें तो याद है आपकी।
जी, इत्तेफाक ये है कि उनकी कोई फिल्म मैंने नहीं देखी आज तक।
वाकई
नहीं देखी।
वैसे आप देखते हैं कभी थिएटर में जाके फिल्म देखने का शौक है आपको?
जी,
आपको है फिल्में देखने का शौक, मतलब वैसे?
नहीं, शौक नहीं है मुझे। अच्छा, बहुत कम फिल्में देखता हूँ मैं, अपनी फिल्में भी नहीं देखता।
उनको भी नहीं है, बेगम को भी शौक नहीं है?
नहीं, उनको भी कोई खास नहीं है।
تو خیر آپ نہ دیکھیں تو کوئی بات نہیں, لیکن اگر وہ آپ کی فلمیں نہیں دیکھ رہی تو آپ کے لیے لمحہ فکر ہے یہ.
نہیں میری فلمیں تو انہوں نے دیکھی ہیں.
اچھا اچھا دیکھی ہیں. اچھا
میری فلمیں تقریباً سب دیکھی ہیں.
اچھا ویسے میں نے اندازہ یہ کیا کہ اب یہ میں ایک کمپلیمنٹ آپ کو پیش کر دوں کہ شاید آپ کی بہت, حالانکہ بہت یہ کافی حد تک مشکل ہے کہ آپ ایسی انڈسٹری میں رہیں اور بالکل اسکینڈلز آپ کے لیے نہ ہوں, لیکن آپ بہت ہی کوئی شریف انسان مجھے معلوم ہوتے ہیں.
لڑکا تو ایک دم شریف ہے آپ یقین کریں.
میں واقعی میں مجھے حیرت ہوئی ہر طرح سے.
لڑکا تو شریف ہے کیونکہ آج تک خدا کا شکر ہے کوئی بلا پیچھے نہیں لگی, کوئی بوال نہیں ہوا, کسی قسم کی کنٹروورسی نہیں ہوئی, کسی قسم کی شکایت نہیں ہے لوگوں کو مجھے. ہاں ایک شکایت ہے مجھ سے لوگوں کو کہ میں موڈی بہت ہوں.
اچھا تو کیا کرتے ہیں؟
شکایت ہے
موڈی ہونے کی وجہ سے. کیا آپ کا کام میں بھی موڈی ہیں یا صرف ویسے زندگی کے معاملے؟
نہیں کام میں بھی, کام میں بھی نہیں کرنا نہیں کرنا.
اچھا
یا یہ ابھی موڈ نہیں ہے نہیں کریں گے کل کریں گے. تو گانوں میں اکثر یہ ہوتا ہے کہ بھائی ابھی بیٹھی اور ختم کر لیجیے گانا, تو کئی بار ہو جاتا ہے, کئی بار موڈ نہیں ہوتا ہے, تو میں سیدھا کہہ دیتا ہوں نہیں بھائی آج موڈ نہیں, آج نہیں کروں گا گانا, کل آؤں گا کل کروں گا گانا.
اچھا
یا راستے میں ہو گیا تو ایس ایم ایس کر دوں گا.
تو آپ کافی لاڈلے ہوں گے میرا خیال ہے, اگر جس کسی کا بھی فنکار کا لوگ موڈ برداشت کریں تو اس کا مطلب ہے وہ لاڈلا ہوتا ہے فنکار, اس کی کہیں نہ کہیں کوئی. تو چلیے ہم آپ کا ایک اور گیت سنتے ہیں.
یہاں بھی ہوگا وہاں بھی ہوگا اب تو سارے جہاں میں ہوگا کیا, میرا ہی جلوہ میرا ہی جلوہ. ارے یہاں بھی ہوگا وہاں بھی ہوگا اب تو سارے جہاں میں ہوگا کیا, میرا ہی جلوہ میرا ہی جلوہ. آتا نہیں ہے مجھ کو کہ وعدے سے پیچھے ہٹ جاؤں, ارے آتا نہیں ہے مجھ کو کہ وعدے سے پیچھے ہٹ جاؤں, یارو یہی ہے وعدہ کہ وعدے پہ اپنے مٹ جاؤں. میرے جینے کا ڈھنگ ہے, ہر میرا اپنا اپنا بس ایک رنگ ہے, میرا ہی جلوہ
من کی یہ خبریں ایک پل چھن اندھیروں نے کچھ نہ کہا رے نینوں نے کہہ دیا, تو نے تو پل بھر میں چور کیا رجیاں مورا جیاں.
تو بڑا ہی خوبصورت گیت ہے یہ آپ کا, لیکن سوال بہت سے ہیں اور خاص طور سے میں آپ سے کچھ ایک سنجیدہ بات پوچھنا چاہوں گی. آپ کا ایک بڑا اہم رول ہے انڈسٹری میں, وہ ہے فلم رائٹرز ایسوسی ایشن کے آپ صدر ہیں. تو کیا اس میں آپ کا کیا, آپ سمجھتے ہیں سب سے اہم آپ کا رول کیا ہے صدر کی حیثیت سے؟
Because I'm heading the institution.
جی.
So all kind of problems I have to face. Whatever the whatever my member is facing, I am facing. I have to resolve that. جو problems ہمارے member کو ہوتی ہیں کام کرنے میں.
اچھا.
کام کرنے میں دو ہی problems زیادہ ہوتی ہیں, ایک تو credit اور ایک remuneration. مہنتانہ نہیں ملتا ہے کبھی, کبھی کریڈٹ نہیں ملتا ہے. اس کے لیے ہمیں لڑنا پڑتا ہے اپنے ممبر کو اس کے حقوق دلانے کے لیے. یہ سب سے بڑا کام ہے ایسوسیشن کا.
اچھا.
کہ اپنے ممبر کے حقوق دلوائے. سب سے پہلے کانسٹیٹیوشن میں وعدہ کرتی ہے ایسوسیشن کہ ہم اپنے ممبر کے حقوق کی حفاظت کریں گے اور اس کو اس کا حق دلائیں گے, واجب حق جتنا بھی ہوگا. تو کافی ہمارے یہاں ڈسپیوٹس آتے ہیں, ان کو ریزالو کرنا پڑتا ہے. کافی خاصی شکایتیں ہوتی ہیں لوگوں کی, ان کو ریزالو کرنا پڑتا ہے, سولوشن دینا پڑتا ہے. باقی جو روزمرہ کا آفس کا کام ہے وہ چلتا رہتا ہے.
اچھا, تو یہ میں ہمیشہ ہر ایک سے پوچھنا چاہتی ہوں کہ ہم یہ دیکھتے ہیں جیسے بھارت میں تو بہت ہی انڈسٹری جو ہے وہ بہت ہی امیر انڈسٹری ہے, اور اس میں اب یہ ہے کہ کچھ اداکاروں کو بہت ہی بڑے معاوضے ملتے ہیں اور کچھ کہانی کاروں کو بھی بہت بڑے معاوضے ملتے ہیں جو بڑے اسٹیبلشڈ نام ہیں. تو کیا کوئی ایک معیار ہے جو بیچارے چھوٹے نئے لکھنے والے آتے ہیں جو کہ اچھے کہانی کار ہیں یا اچھے مکالمے لکھتے ہیں, تو کیا ان کے تو ان کے معاوضوں کے لیے کوئی معیار موجود ہے کہ انہیں کم از کم اتنا ضرور دیا جائے؟
جی ہے, منیمم بیسس کانٹریکٹ ہے.
اچھا,
منیمم بیسک کانٹریکٹ کے اندر جو ہماری فیڈریشن ہے, مطلب مدر باڈی ہماری جو ہے, جتنی ایسوسیشنز ہیں ہماری 22 کرافٹ ہیں, تو 22 ایسوسیشنز ہیں.
جی,
ان کی مدر باڈی ہے فیڈریشن. تو فیڈریشن نے ریٹ فکس کیے ہوئے ہیں منیمم ویجز, وہ لاگو ہوتی ہے ان ایبسنس آف دا کانٹریکٹ. اگر پروڈیوسر کے ساتھ ممبر کا کانٹریکٹ نہیں ہے, اگر اس نے غلطی سے یا کمزوری سے یا دباؤ میں آ کے کم پیسے میں کانٹریکٹ نہیں کیا ہے, تو جو منیمم بیسک سیلری طے کی, ریمونریشن طے کیا ہوا ہے فیڈریشن میں, وہ اس کو ملتا ہے.
اچھا اچھا, ایک اور چیز جو مجھے یہاں رہ کے بلکہ اس کا بہت اندازہ ہوتا ہے کیونکہ میں شوقین ہوں سنیما دیکھنے کی بہت, یہ بہت ساری فلمیں, بلکہ ایسا بھی نہیں کہ بہت پرانی فلموں کا, بلکہ بہت سی یہاں نئی فلمیں ریلیز ہوتی ہیں اور ہم انڈیا کی کوئی فلم دیکھتے ہیں تو ہو بہو وہی کہانی جو ہے ہمیں اس فلم میں نظر آتی ہے. تو یہ جو ایک ہے, مطلب یہ تو ایک طرح کا جرم ہے کسی کی کہانی کو لے لینا.
پلیجرزم جو ہے,
جی جی,
یہ پہلے بہت زیادہ تھا.
درست.
لیکن اب جیسے ہی ٹیکنالوجی ڈیولپ ہوئی ہے اور کورسپونڈنس آسان ہو گئی ہے, تب سے یہ بہت کم ہو گیا ہے. کیونکہ یہاں پہ فورن کمپنیز کے ایجنٹس بیٹھے ہوئے ہیں, اگر کسی فلم کی کوئی کہانی چرائی ہے کسی نے تو وہ فورن کیس کر دیتے ہیں عدالت میں.
بالکل,
تو اب وہ بہت کم ہو گیا ہے.
اور پلیجرزم جو ہے وہ تو ہر شعبے میں موجود ہے, مطلب لکھنے میں, اور اب اس کو ڈیٹیکٹ کرنا آسان ہو گیا. صحیح بات ہے آپ کی کہ اب اخبارات میں بھی بہت آسانی سے پکڑ لیا جاتا ہے اگر آپ ایک دوسرے کا مضمون لے لیں. اچھا, تو یہ تو ایک بہت خوشی کی بات ہے. تو آپ کی جو ایسوسی ایشن ہے اس کا کوئی کنٹرول ہے اس کے اوپر؟
بالکل کنٹرول ہے. اگر ہم اس قسم کا اگر ہمارے یہاں ممبر پایا جاتا ہے تو اس کو ہم سزا دیتے ہیں. اگر یہ ثابت ہو جاتا ہے کہ اس نے اس قسم کی چوری کی ہے تو اس کو ہم سسپینڈ کر دیتے ہیں اپنی ممبر شپ سے, اس کو سزا ملتی ہے باقاعدہ.
تو آپ جب خود ایک ینگ آرٹسٹ تھے, جب آپ لکھنا شروع کیا تھا آپ نے, تو دیکھتے ہوں گے فلمیں بھی کبھی کبھار, آپ کم دیکھتے ہوں چاہے, آپ کون سی ایسی فلم آپ کی یاد میں ہے کہ آپ اس کی جیسی انگریزی یا اردو کی یا کسی بھی زبان کی کوئی کہانی, کہ آپ اس پائے کی کوئی کہانی لکھنا چاہتے ہوں یا کوئی گیت لکھنا چاہتے ہوں یا کوئی فلم بنانا چاہتے ہوں, ہے ایسی کوئی؟
بہت فلمیں ہیں, بہت سی فلمیں ہیں. سب سے پہلے تو مغل اعظم کی مثال دی جاتی ہے ہر جگہ.
جی,
مغل اعظم از سچ اے فلم جو ایک بینچ مارک ہے فلم میکنگ کا, اس سے بہتر فلم آج تک بنی نہیں ہندوستان میں. اس کے بعد دو بیگھہ زمین ہے, مدر انڈیا ہے, گنگا جمنا ہے, بہت ساری فلمیں ہیں.
تو آپ کو لگتا ہے کہ
اور جتنے پہلے استاد شاعر تھے, جو ساحر لکھ گئے, جو مجروح لکھ گئے, جو راجہ مہدی علی خان لکھ گئے, جو شیلیندر لکھ گئے, उसके तो पासे में भी हम लोग नहीं आते, हम लोग तो आसपास भी खड़े नहीं होते हैं। हमारी जिंदगी का मकसद है कि एक गाना उनके जैसा लिख सके, लेकिन नहीं होता है। वो लोग जो लिख गए वैसा नहीं लिखा जा रहा है, ना लिखा जा सकता है, किसी में उतना टैलेंट ही नहीं है। अब वो अप्रोच भी नहीं रही है दरअसल
जी,
तो सब कुछ बदल गया है।
तो आपको क्या लगता है कि ये अप्रोच ना रहना कि वो ऑडियंस वैसी नहीं रही, या ये कि अब मांग नहीं रही उन फिल्मों की? मतलब जाहिर
है ऑडियंस तो बेचारी बड़ी मजलूम है
जी,
उसे तो जो सर्व कर दिया जाएगा वो खा लेगी, उसे क्या मतलब है। अच्छा होगा तो बाबा करेगी, नहीं अच्छा होगा तो मुंह बिसोर के चली जाएगी। लेकिन ये फिल्म मेकर की जिम्मेदारी है। अब मजबूरी ये है कि हमारे फिल्म मेकर, हमारे डायरेक्टर्स, हमारे म्यूजिक डायरेक्टर्स को जबान नहीं आती, और जिनको जबान नहीं आती वो अच्छा काम ले नहीं सकते, अच्छा काम चाहिए नहीं उन्हें, क्योंकि उनकी समझ में नहीं आता है
जी।
एक गाने में मैंने एक लाइन लिखी थी, एक वर्ड लिखा था झुंझार
जी,
जो बहुत पॉपुलर वर्ड है
जी,
लेकिन प्रोड्यूसर दो दिन अटके रहे कि यार ये झुंझार निकाल दो। मैंने कहा क्यों? बोले नहीं, किसी की समझ में नहीं आएगा। मैंने कहा आप अपनी अकल के हिसाब से दूसरों की अकल क्यों नाप रहे हैं भाई? आपकी समझ में नहीं आ रहा तो ये आपकी प्रॉब्लम है, दूसरों को क्यों कह रहे हैं कि नहीं समझ में आएगा? सबकी समझ में आएगा। बड़ी मुश्किल से उन्होंने वो शब्द लफ्ज रखा। तो दरअसल उस लेवल पे जो हमसे काम ले रहे हैं, जो अथॉरिटी है, जो फाइनल करते हैं, उनको जबान नहीं आती कोई भी, न हिंदी आती है, न उर्दू आती है, न हिंदुस्तानी आती है, उनको आती है सिर्फ अंग्रेजी। प्रॉब्लम ये है, तो अच्छा काम हो नहीं पा रहा है।
बल्कि जली साहब मुझे इतनी हंसी आ रही थी, आप एक मुशायरे में पढ़ रहे थे तो आपने किसी शेर में रकाबत का लफ्ज इस्तेमाल किया, फिर आपने वजाहत किया, आपने कहा रकाबत का मतलब है दुश्मनी। तो अगर मुशायरों में अब ये कैफियत है कि लफ्ज समझाने पड़ते हैं, तो फिर जाहिर हम शिकायत ही कर सकते हैं फिल्म बनाने वालों से।
सही बात।
बहुत खुशी हुई आपसे बातें करके शेरवानी साहब, बहुत
शुक्रिया आपका,
और उम्मीद है कि दोबारा भी आप आएंगे। और आखिर में कोई एक शेर तो सुनाई दीजिए आप चलते चलते
जी,
एक शेर तो सुनाई दीजिए।
शेर सुना दो आप
जी, कोई भी।
था बोझ बहुत भारी हर माह के राशन का, था बोझ बहुत भारी
हर माह के राशन का,
हर माह के राशन का, कब होश रहा हमको दस्तार का दामन का।
वाह वाह, बहुत खूब, बहुत शुक्रिया जली शेरवानी साहब।
आपका बहुत बहुत शुक्रिया। वॉइस ऑफ अमेरिका के तमाम सुनने वालों को मेरा आदाब, बहुत बहुत शुक्रिया, आपने मुझे याद किया, इस काबिल समझा कि मैं उनके रूबरू हो सकूं और आपसे बात कर सकूं, बहुत बहुत शुक्रिया।
और इंशाल्लाह आइंदा भी आपसे मजीद गुफ्तगू रहेगी। तो सामिन जलीस शेरवानी साहब हमारे साथ थे, प्रोड्यूसर हमारी गुलरुख है, और आखिर में वही गीत जो आप सबको बहुत पसंद है।
इस प्रोग्राम में जो नुक्ताए नजर पेश किए गए वो खालिसतन हमारे मेहमान शुराका के थी, और वो वॉइस ऑफ अमेरिका के मौकिफ या अमरीकी हुकूमत की पॉलिसी की नुमाइंदगी।
Here it comes.